السلام علیکم، یہ وائس آف امریکہ واشنگٹن ہے، پروگرام جہاں رنگ کے ساتھ میں ہوں اسد حسن، پروڈیوسر ہمارے ساتھ اسور امام۔ آج کے اس پروگرام میں ہم بات کریں گے تھریٹس اسیسمنٹ رپورٹ جو امریکہ کے ڈائریکٹر نیشنل انٹیلیجنس نے پیش کی کانگریس کے اندر، اور اس کے اوپر ان کی سماعت تھی، اس میں کن خدشات کا انہوں نے اظہار کیا، بالخصوص پاکستان، افغانستان اور اس خطے کے لیے کہ 2019 میں کیا چیلنجز ہو سکتے ہیں۔ پروگرام کے دوسرے حصے میں گفتگو ہوگی لاپتہ افراد کا معاملہ۔ ایک بڑی ڈیولپمنٹ ہوئی ہے کہ یہ مقدمات سویلین عدالتوں میں چلانے کا فیصلہ کیا گیا ہے، اور جبری گمشدگیوں کے واقعات میں کمی لانے کے لیے کچھ اقدامات تجویز کیے گئے ہیں، کتنے مؤثر ہو سکتے ہیں، اس پہ بات ہوگی۔ تیسرا ہمارا حصہ، اس میں ہم جانیں گے کہ آخر جو ٹرانسجینڈر ہیں، مخنث ہیں، ان کے لیے پاکستان میں بالعموم اور خیبر پختونخوا میں بالعموم ماحول کیوں محفوظ نہیں ہے۔ ایک اور ٹرانسجینڈر کا وہاں پہ قتل ہوا ہے، اور ایسے واقعات اس ایک سال کے اندر خاص طور پہ ان میں اضافہ ہوا ہے، یہ رپورٹس آ رہی ہیں۔ اور پروگرام کے آخر میں ایکسکلوسیو انٹرویو کا محسن حسن خان کا، پاورفل کرکٹ کمیٹی اس کے سربراہ ہیں، سو آنے والے ورلڈ کپ سے پہلے کیا کچھ ہے اس کرکٹ کمیٹی کے ذہن میں، کیا کپتان بھی تبدیل ہو سکتا ہے، سو بہت ساری باتیں ہوں گی۔ ان سے چلتے ہیں پروگرام کے پہلے حصے کی جانب۔ جیسے کہ ہم نے آپ کو بتایا کہ ایک تھریٹ اسیسمنٹ رپورٹ پیش کی گئی ہے یہاں پہ کانگریس کے اندر، سینٹ کی سلیکٹ کمیٹی کے سامنے، اور اس میں جو ڈائریکٹر نیشنل انٹیلیجنس اینڈ ڈینیل کوٹس امریکہ کے، وہ وہاں پہ اپنی ہیئرنگ کے لیے، سماعت کے لیے، وہ ٹیسٹمنی کے لیے پیش بھی ہوئے۔ انہوں نے وہاں پہ جو اس رپورٹ کے پس منظر میں چیزیں وہاں پہ بتائی ہیں، ایک تو وہ یہ سمجھتے ہیں کہ سال 2019 میں اس ریجن کے اندر جہاں پہ پاکستان ہے، افغانستان ہے اور بھارت ہے، وہاں پہ خطرات پہلے سے زیادہ ہوں گے۔ اس کی جو وجوہات وہ بتاتے ہیں، ایک تو یہ کہ افغانستان کے اندر انتخابات کا سیزن ہے، طالبان کے حملوں میں اضافہ ہو سکتا ہے، بھارت کے اندر الیکشنز ہونے جا رہے ہیں، وہاں پہ وائلنس ہو سکتا ہے، اور پھر ان کے لفظوں میں، ان کے بقول، جو ایک پرانا موقف رہا ہے امریکہ کا کہ پاکستان کے اندر سیف ہیونز ہیں، دہشت گردوں کی محفوظ پناہ گاہیں ہیں، اور ان کچھ مخصوص عسکریت پسند گروپوں کے خلاف چونکہ کاروائی نہیں کی گئی ہیں، اور ان کو جو ہے وہ بڑھاوا دیا گیا ہے، ان کے لیے محفوظ ماحول قائم رکھا گیا ہے، سو وہ پورے اس ریجن کو ڈسٹیبلائز کر سکتے ہیں۔ پھر وہ یہ بھی کہتے ہیں کہ پاکستان ذمہ دار ہے، افغانستان میں اس وقت بھی اگر جو بھیانک حملے ہو رہے ہیں تو پاکستان کی اس کے اندر رسپانسبلٹی ہے، یہ ایک علیحدہ بات ہے کہ دوسری جانب امریکہ کی ٹاپ مشینری اس وقت بشمول پریزیڈنٹ کے اور بشمول سیکرٹری خارجہ کے، وہ پاکستان سے نہ صرف تعاون چاہ رہے ہیں بلکہ پاکستان کے تعاون کا شکریہ بھی ادا کر رہے ہیں، اور پہلی بار یہ بھی اندازہ ہوا ہے کہ ایون کابل بھی جو ہے وہ اوبلائزڈ فیل ہوتا ہے اس پیس پروسیس کے اندر پاکستان کے کردار کے اوپر۔ لیکن یہ ایک موقف آج کابل سے بھی اسی طرح کا دہرایا گیا ہے، وہاں سے پریزیڈنٹ اشرف غنی نے اسی نوعیت کی بات کی ہے، اور پھر یہ اسیسمنٹ رپورٹ جس کے کچھ چیدہ نکات آپ کے سامنے رکھے ہیں، اس پہ ذرا انالیسز لیتے ہیں۔ ہمارے ساتھ ہیں جناب زاہد حسین صاحب، فارمر اسکالر ایٹ ولسن سینٹر، سینئر صحافی، تجزیہ کار، کالم نگار، انہوں نے ہمیں جوائن کیا ہے۔ ہمیں رومان ہاشمی صاحب، سینئر جرنلسٹ ہیں نئی دلی سے، وہ ہمارے ساتھ ہوں گے، اور سیر خان کیوٹو انسٹیٹیوٹ کے ساتھ وابستہ واشنگٹن بیس تھنک ٹینک ہے، وہ بھی ہمارے ساتھ ہوں گی۔ زاہد صاحب بہت شکریہ آپ کا۔ کہتے ہیں کہ جی یہ جو 2019 ہے بڑا خطرناک ہو سکتا ہے، پہلے سے بھی زیادہ مشکل سال ہو سکتا ہے اس ریجن کے لیے، کابل میں، افغانستان میں الیکشنز ہیں، بھارت میں الیکشن ہیں۔ پھر ایک اور نقطہ جو بیان کرنے سے رہا، کیونکہ 2019 میں کہتے ہیں کہ کوئی اسٹریٹجک ایڈوانٹیج کابل کو یا طالبان کو نہیں ہوگا، اگر کوئلیشن سپورٹ اسی سطح پر اپنی وہاں پہ موجودگی رکھتی ہے تو اس کا کوئی بڑا فرق نہیں آنے والا ہے۔ سو اینی وے، اس اسیسمنٹ رپورٹ کے پس منظر میں جو نکات آپ کے سامنے رکھتے ہیں، اپنا انالیسز دیجیے گا، کیا واقعتاً جنوبی ایشیا میں خدشات، خطرات ہیں 2019 کے لیے؟
ڈپینڈ کرتا ہے، جیسے افغانستان کی انہوں نے بات کی ہے تو یقینی بات ہے کہ طالبان کے حملوں میں اضافہ ہوا ہے، اس سے جنہوں جو چند حملے ایسے ہوئے تھے جس میں خاص طور سے این ڈی ایس کے دفتر میں جہاں پہ تقریباً 100 سے زیادہ لوگ مارے گئے تھے، تو یہ تو چیزیں ہیں، لیکن اس میں جو چیز اس میں جو مسنگ ہے وہ خود امریکہ کی جو اب پالیسی ہے، جس میں کی کوشش یہ ہے کہ کسی طور سے بھی کوئی افغانستان میں جو ہے پولیٹیکل سیٹلمنٹ ہو، مذاکرات ہو رہے ہیں طالبان کے ساتھ، تو جو یہ بات آ رہی ہے کہ کیا افغانستان میں زیادہ شدت کے ساتھ چیزیں آئیں گی، تو اس میں صرف ڈپینڈ کرتا ہے کہ کیا رخ اختیار کرتی ہے جو مذاکرات ہو رہے ہیں۔ اب تک جو طالبان کے ساتھ جو امریکن آفیشیل سے بات چیت ہوئی ہے، تو اس میں تو لگتا یہ ہے کہ خاص طور سے جو بات آ رہی ہیں کہ تھوڑی سی امید بندی ہے کہ کوئی معاملات شاید آگے بڑھیں گے، تو یہ بھی یہ فیکٹر اس میں نہیں ہے۔ اگر فرض کیجئے کہ جو ہے کچھ مذاکرات آگے بڑھتے ہیں تو اس بات کے بھی امکانات ہیں कि वहाँ पे तालिबान जो है वो सीज फायर के लिए तैयार हों, क्योंकि अमेरिका का इस पर सबसे ज्यादा जो बड़ा मुतालबा है वो यही है कि जो है वो सीज फायर होनी चाहिए। तो ये सारी चीजें डिपेंड करती हैं कि अफगानिस्तान में क्या सूरत हाल बन के आती है, डिपेंड इस बात पे करेगी कि जो है ये मुज़ाकरात जो हो रहे हैं अमेरिका और तालिबान के दरमियान वो क्या रुख इख्तियार करते हैं। अगर वो जो है नहीं कोई आगे बात बढ़ती है तो यकीन तौर पे वहाँ पे तशद्दुद में इजाफा हो सकता है, जिसकी नौइयत हम पहले देख चुके हैं 2018 में। अब रहा है कि जो इलेक्शन से उसका ताल्लुक भी जोड़ा जा रहा है, तो अभी ये बात साफ नहीं है कि जो है वो जो अफगानिस्तान में प्रेसिडेंशियल इलेक्शन है वो वक्त पे होंगे। अभी कुछ दिनों के लिए, कुछ महीनों के लिए मुलतवी हो गए, लेकिन ये बात भी की गई थी कि जो है अगर तालिबान के साथ कोई मुज़ाकरात आगे बढ़ते हैं तो शायद जो है वो इलेक्शन और पोस्टपोन हो सकते हैं। अब रहा इंडिया के साथ, तो मैं समझता हूँ कि इलेक्शन के दौर में ठीक है, जो मेरा ख्याल ये है कि कुछ ज्यादा वहाँ पे इलेक्शन के दौरान जो है इस किस्म की बातें हो रही हैं इंडिया में, लेकिन मुझे नहीं लगता है कि वो इलेक्शन से किसी भी चीज़ों को जोड़ा जा सकता है। इस वक्त जो है कोशिश मेरा ख्याल यही है कि यहाँ से, जहाँ तो मैं समझता हूँ पाकिस्तान की तरफ से खासतौर से जो मिलिट्री एस्टैब्लिशमेंट की, कि किसी तरह टेंशन कम हो और उसके कई जो है आसार भी हमें नजर आते हैं। तो ये मैं नहीं, ये जो मेरा ख्याल ये है कि इसमें बहुत सारे मफरूजे हैं इस रिपोर्ट के अंदर।
ठीक है, और एक और बात है सर, ये रिपोर्ट ऐसा तासर नहीं मिलता कि जाहिर ये रिपोर्ट बहुत पहले से तैयार की गई हो, और दूसरा कि इन दिनों में खासतौर पे जब पाकिस्तान को एक बड़ा बुनियादी और मरकजी किरदार है उसके पास ये अफगान मसालती अमल के अंदर, सो ये रिपोर्ट पाकिस्तान को फ्रस्ट्रेट कर सकती है?
नहीं, मुझे नहीं लगता कि रिपोर्ट जो है किसी को फ्रस्ट्रेट कर सकती है। किसी भी अगर पॉलिसी होती है तो उसमें इस किस्म की रिपोर्ट पहली दफा तो नहीं आई है, इस किस्म की रिपोर्ट जो है पहले भी आती रही है, और जो उसकी मतलब और बहुत सारी बातें जो है हमें पहले जो नजर आती थी वो जो है इससे मुख्तलिफ भी आती हैं। तो सबसे बुनियादी तौर पे जो अगर देखा जाए तो जो इंटेलिजेंस की रिपोर्ट है अमेरिकन इंटेलिजेंस की, तो अफगानिस्तान के बारे में जो पहले कुछ जो चीजें आती रही थी उससे बिल्कुल ही मुतजाद चीजें भी वहाँ होती रही। मतलब आप देखें कि तालिबान का जो इलाका जिसको कहते हैं जहाँ पे उनका इन्फ्लुएंस बढ़ता जा रहा है, वो जो है कभी सही तौर पे मैंने नहीं देखा था कि किसी उसमें गिरा, क्योंकि अब जो है जो जिस किस्म के हमले हो रहे हैं तो उससे साफ जाहिर होता है कि सिर्फ मसला ये नहीं है कि पाकिस्तान के अंदर इनके से पेविन है। ठीक है, एक हद तक ये बात सही है कि पाकिस्तान में इनके लीजान भी होते हैं, कुछ और भी होते हैं, लेकिन दुनिया भर में एक चीज बांधने की है कि जो है सिर्फ एक इन सेंचुरीज का होना जो है वो किसी चीज को हवा नहीं देती, जब तक कि खुद जो अफगानिस्तान के अगर सूरत हाल को देखें तो खुद अब जो आ रही नजर इसमें अमेरिकन मीडिया में भी दूसरी और वहां से जो रिपोर्ट्स आ रही हैं वो खुद वहां पे जो एक कोलैप्स है काबुल गवर्नमेंट का उसका भी बहुत ज्यादा जो है असर है। तो अब देख वही है कि इस किस्म की रिपोर्ट जो है वो एक जो है पता नहीं मुझे कौन को मुतमिन कर सकती है, लेकिन एक असेसमेंट जो है अगर सही नहीं होता है तो फिर उसके असरात भी ऐसे नहीं बन जाते।
और इसमें एक और भी ये बात की गई कि इवन अफगानिस्तान और भारत के अंदर भी जो दहशतगर्दी के वाक़ात हैं उसमें भी पाकिस्तान का किरदार है। पाकिस्तान ने हमेशा इस तरह के इल्ज़ाम की तरदीद की है, या मैं पाकिस्तान का वर्जन दे दूँ, सरकारी तौर पर पोलिटिकल मशीनरी हो या पाकिस्तान की मिलिट्री इस्टेबलिशमेंट के अहदेदार हों, जब भी इस तरह के सवाल आते हैं कैटेगोरिकली डिनाइल होती है कि ऐसा कोई नहीं और पाकिस्तान बड़ा फेयरली उस रीजन के अंदर पीस के लिए अपना काम कर रहा है। ये पाकिस्तान का एक मौकफ रहा है, वो मैं आपके सामने रखा है। रुमान हाशमी साहब हमारे साथ हैं, सीनियर जर्नलिस्ट नई दिल्ली से। रुमान साहब बहुत शुक्रिया आपका। इस रिपोर्ट के कॉन्टेक्स्ट में बताइएगा, जो भारत के लिए भी खदशात हैं कि वो अदम इस्तेकाम वहाँ पर हो सकता है या वायलेंस हो सकता है, सो इलेक्शंस क्या वाकईतन वायलेंस को जनरेट करते हैं? क्योंकि ख़ास तौर पे ऐसे वक्त में जब गुज़श्ता रोज़ ही की कुछ खबरें हैं बाबरी मस्जिद की जगह पे ख़ास जो मज़हबी या तबकात को वो ज़मीनें देने की बात है, सो इस पे लोग समझ रहे हैं कि पहली दफ़ा ये हो सकता है कि मज़हबी शिद्दत ज़्यादा नज़र आए इन इंतखाबात में और इस नौयत का वायलेंस जो है वो जन्म ले सकता है। सो भारत में किस तरह के फियर्स हैं, इस रिपोर्ट को सामने रखते हुए बताइएगा।
जी देखें, जहाँ तक ये रिपोर्ट जो जारी हुआ है तो भारत के बैकग्राउंड में, भारत के तनाजुर में, अगर इसको देखा जाए तनाजुर में, तो रिपोर्ट कहीं ना कहीं हकायक बयान करते हैं। यहाँ एक बड़ा तबका ऐसा है, दानिश्वरों का तबका भी और आम जो सिविलियन आबादी है और सामाजिक जो वर्कर हैं, एक्टिविस्ट हैं सोशल, उनका भी ये मानना है कि सरकार चुनाव जीतने के लिए जो मौजूदा सरकार है प्राइम मिनिस्टर नरेंद्र मोदी के सरकर्तगी में, इनकी पार्टी जो बीजेपी है और इनकी पार्टी के जो पैट्रोन है आरएसएस राष्ट्रीय स्वयंसेवक संघ, ये इस तरह के इसके लोग जो है कार्ड पूरे हिंदुस्तान में अगर नहीं तो कुछ सूबों में ऐसा कर सकते हैं। और उस वैसे कुछ नजर भी आ रहा है, जैसे बीजेपी के प्रेसिडेंट जो थे ये अमित शाह जो हैं, ये बंगाल के दौरे पे हैं, लगातार वहाँ बंगाल के दौरे कर रहे हैं, वहां से ऐसी खबरें आ रही है कि वहां पे पार्टी कॉमनर कार्ड पे है वो खेल रही है।
ठीक है,
लेकिन जहां तक पूरे हिंदुस्तान में फसादात के अंदेशे का सवाल है तो वो इसलिए इसको मैं ऐसा नहीं मानता क्योंकि कई सूबे में बीजेपी की जो इत्तेहादी जो पार्टी है, जो इनका जो अलायंस है एनडीए इनके साथ, जैसे बिहार में सूबे बिहार में नीतीश कुमार जेडीयू के चीफ मिनिस्टर हैं, ज्योतिराला हैं, तो वहां पे वैसा नहीं होने देंगे। सरकार में भी जो शामिल है रामविलास पासवान की पार्टी शामिल है, रामविलास पासवान के हाल ही में बयान आया है।
नहीं, हम भी वो फसादात की बात नहीं कर रहे, हम ये कह रहे हैं कि एक वायलेंस हो सकता है और 2019 का साल मुश्किल हो सकता है इस रिपोर्ट के मुताबिक। सो मैं आपको थोड़ी देर के लिए जहमत दूंगा, हमें चूंकि बहुत मुख्तसर वक्त के लिए मोहम्मद तौसीफ साहब ने ज्वाइन किया, लंदन बेस्ड एक्सपर्ट इन सिक्योरिटी एंड टेररिज्म इशूज़ के, और एक थिंक टैंक से वाबस्ता हैं और उसके अलावा पढ़ाते भी हैं, इस वक्त एक मीटिंग से निकल के थोड़ा वक्त हमें देने के लिए आमादा हुए हैं। बहुत शुक्रिया मोहम्मद तौसीफ साहब, शॉर्ट नोटिस पर आपको जहमत दी। हम बात कर रहे हैं यहाँ पर एक थ्रेट असेसमेंट रिपोर्ट पेश की गई है यहाँ पे अमेरिका के अंदर जो सिलेक्ट कमेटी है सेनेट की इंटेलिजेंस के ऊपर, उसमें जिसमें बहुत सारे तहफ़ात ज़ाहिर किए गए हैं कि 2019 मुश्किल साल हो सकता है जनूबी एशिया के लिए क्योंकि अफगानिस्तान में इलेक्शंस हैं और अब भारत में इलेक्शंस हैं, और इस रिपोर्ट के मुताबिक पाकिस्तान का किरदार अच्छा नहीं है, मिलिटेंट्स हैं, सेफ हेवंस हैं, और जो अफगानिस्तान के अंदर तालिबान को अगर काउंटर करने में मुश्किल हो रही हैं तो भी पाकिस्तान ज़िम्मेदार है इस रिपोर्ट के मुताबिक, और अगेन ये कि अफगानिस्तान और भारत के अंदर जो दहशत गर्दी की कार्रवाइयाँ हैं वो भी वहीं से जनरेट हो रही हैं। आपका एनालिसिस चाहूँगा, 2019 कितना पहले से सेफ सिक्योर हो सकता है मुज़ाकरात की कामयाबी की सूरत में तालिबान के साथ, या ये चैलेंजेस वाकईतन रहेंगे 2019 में भी उस रीजन में?
अस्सलाम वालेकुम सर, बहुत बहुत शुक्रिया इन्वाइट करने के लिए, वाकई मैं एक मीटिंग में था तो लेकिन आपको ना नहीं कर सकते, पहले भी आप देख लें पिछले जब से वॉर ऑन टेरर स्टार्ट हुई है, खासतौर पर मैं 2001 की बात कर रहा हूँ, तो जो डिपार्टमेंट ऑफ सिक्योरिटी या डिपार्टमेंट ऑफ स्टेट है उनका जितनी उनकी रिपोर्ट आई है, CIA की जितनी रिपोर्ट आई है, तो उसमें हमेशा ही जो अफगानिस्तान का जो एरिया है, जो अफगान वॉर और जो साउथ ईस्ट एशिया को हाई रिस्क करार दिया गया, और पाकिस्तान का जो रोल रहा है एज अ पार्टनर इस पूरी वॉर ऑन टेरर में, उसको हमेशा कंडेम ही किया गया अमेरिका की तरफ से।
सही,
मतलब मुझे सही तरीके से याद भी नहीं है कि शायद कभी किसी मौके पर उन्होंने हमारी तारीफ भी की हो कि पाकिस्तान ने कोई अच्छा किरदार अदा किया, पाकिस्तान को कोई अच्छा रोल है। जहां तक ताल्लुक है सर बात थ्रेट की, तो अभी कल अशरफ गनी साहब हैं जो प्रेजिडेंट है अफगानिस्तान के, उनकी स्टेटमेंट भी आपकी नजरों से गुजरी होगी, तो उन्होंने तालिबान को फिर खुद मुज़ाकरात की दावत दी है और उन्होंने तालिबान को बोला कि आप किसी तीसरे मुल्क के पास जाने की बजाय हमारे पास आकर हमसे बात करें। तो और उसके अलावा दूसरी स्टेटमेंट उन्होंने ये दी है कि अमेरिका की जो अफवाजें या जो गैर मुल्की अफवाजें, हमें उनकी अभी भी जरूरत है, कि मतलब हम कभी भी नहीं चाहते कि गैर मुल्की अफवाज यहाँ से छोड़कर चली जाए, क्योंकि अगर गैर मुल्की अफवाज ने हमारे साथ छोड़ दिया तो हम बहुत वल्नरेबल हो जाएंगे। अब आप उन अशरफ गनी साहब की स्टेटमेंट का और जो अमेरिकन थ्रेट असेसमेंट रिपोर्ट आई उसका मुवाजना करें तो दोनों के अंदर आपको कुछ कॉमन चीजें नजर आएंगी। पहली कॉमन चीज तो ये है कि दोनों ही उस इलाके को मजीद हाई अलर्ट करार दे के और मजीद थ्रेट लेवल हाई करके ये कोशिश करें कि अमेरिका की फौज किसी ना किसी तरीके से वहां बैठी जाए और वहां से निकल ना पाएगी, क्योंकि देखिए अगर आप उस इलाके को थ्रेट अलर्ट पे नहीं रखेंगे तो फिर आपकी वहां पर फौज रखने का या हेडक्वार्टर रखने का या अपने फौजी वहां पर बिठा के रखने का जवाब जो है वो अखलाकी तौर पर भी और टेक्टिकल तौर पर भी हमेशा खत्म हो जाएगा। अच्छा, तालिबान की बात करते हैं, तालिबान को पाकिस्तान सपोर्ट कर रहा है, तालिबान को पाकिस्तान असला दे रहा है, पाकिस्तान तालिबान को पैसे दे रहा है, इस तरह की बातें बहुत सारी हमारे बारे में पूरी दुनिया करती रही है, सबसे ज्यादा अमेरिका करता रहा है। लेकिन आप ये देखें कि तालिबान के साथ आज के जमाने में, आज की करंट टाइम में मुज़ाकरात की बात कौन कर रहा है? क्या अमेरिका तालिबान के साथ मुज़ाकरात नहीं कर रहा? क्या रशिया तालिबान के साथ मुजाकरात नहीं कर रहा, क्या अफगानिस्तान खुद तालिबान के साथ मुजाकरात नहीं करना चाहता। मैं आपको एक छोटी सी एग्जांपल दूं, कल रात को मैं कॉन्फ्रेंस में एज अ कीनोट स्पीकर इनवाइटेड था इधर लंदन के अंदर, और वहां पर मेरे साथ जनरल जिम डटन कॉन्फ्रेंस में एज अ कीनोट स्पीकर थे, जो कि अफगानिस्तान के अंदर ISAF के डेप्टी कमांडेंट रह चुके, और उनके साथ एयर वाइस मार्शल रिटायर्ड थे शॉन बेल, जो कि एयर ऑपरेशन के इंचार्ज थे ISAF के अंदर। तो उन दोनों ने कल उस कॉन्फ्रेंस में अलग-अलग ये बात की कि अफगानिस्तान जो तालिबान है, तालिबान जो है वो सिर्फ उस वक्त तक बुरे लोग हैं जब तक कि इंटरनेशनल मीडिया से उनके बारे में सुना जाए। वो कहते हैं जब अगर आप तालिबान से मिले और उनसे बैठ के बात करें तो वो बिल्कुल भी बुरे लोग नहीं, वो बहुत सीरियस लोग हैं, और वो लोग तालिबान के अफगानिस्तान के अंदर जो पॉलिटिकल प्रोसेस है वो उसका हिस्सा बनना चाहते हैं, और उन लोगों की कोई दुश्मनी ना वेस्ट के साथ है, ना ईस्ट के साथ है, ना किसी और मुल्क के साथ है। अब ये मैंने डायरेक्टली दो सीनियर मोस्ट जो ब्रिटिश कमांडर हैं जिनके साथ कल मैं मौजूद था उस इवेंट में, मेरे बहुत अच्छे दोस्त भी हैं, तो उनका एनालिसिस आपके सामने रख दी है।
तो
उसकी रोशनी में अगर आप ये अमेरिकी जो जो एनालिसिस है, जो थ्रेट असेसमेंट की बात हो रही है जिसमें कहा गया कि पाकिस्तान तालिबान को सपोर्ट कर रहे हैं, तो पाकिस्तान की सपोर्ट जो है तालिबान को, वो मैं आपको बताता हूँ क्या है। पाकिस्तान डे वन से ये कह रहा है पाकिस्तान ये कह रहा है कि तालिबान के साथ मुजाकरात करने चाहिए, तालिबान के साथ बैठ के बात करनी चाहिए, और जो अफगानिस्तान के अंदर पीस प्रोसेस है उसका अफगानिस्तान के अंदर तालिबान को हिस्सा बनाना चाहिए। पाकिस्तान भी डेवन से यही बात कर रहा है, और वही बात आज अमेरिकन भी कर रहे हैं, वही बात आज अफगानिस्तान कर रहा है, वही बात ब्रिटिश कर रहे हैं। तो मेरी समझ से ये चीज बाहर है कि फिर पाकिस्तान तालिबान को सपोर्ट करने में गलत कैसे, और हम पे ये बार बार इल्जाम क्यों लगाया।
बहुत शुक्रिया आपका, आपने हमें ज्वाइन किया, हमारे लिए वक्त निकाला। जाहिर साहब इसको समअप कीजिएगा, अगर इंडिया में तो खैर एक स्टेबिलिटी है, एक इंस्टीट्यूशंस इन प्लेस हैं, लेकिन अफगानिस्तान के पस मंजर में ये मुआहदा या पीस प्रोसेस आगे बढ़ने या ना बढ़ने, दोनों सूरतों में 2019 कैसा हो सकता है?
देखिए ये तो 1900 जो बात अभी भी नजर आ रही है कि जो कि इस थ्रेट परसेप्शन में जो हमेशा लिखा जाता है, सिर्फ एक बात ये है कि जो है वो तालिबान ये करें, लेकिन ये था कि जरा इस पे ऑब्वियसली थ्रेट टू अमेरिका के लिए हो सकता है क्योंकि उनके पॉलिसी के जो है उस पर भी उसका भी इजहार होता है इस पे। लेकिन तालिबान जो 17 साल में जो सूरत हाल थी, आज तालिबान ज्यादा मजबूत है वहां, और ये बात जो है तकरीबन तमाम जो है
तस्लीम करते हैं,
बात समझते हैं। तो यकीनी बात यह है कि अफगानिस्तान में सूरत हाल बेहतर नहीं हुई है, खराब हुई है। तो वो ये हद तक तो सही है कि जो है कि अफगानिस्तान में ज्यादा शिद्दत आएगी ये कार्रवाइयों में तालिबान की, और इस किस्म की बातें भी होंगी, लेकिन वही है डिपेंड करता है कि भाई आप जो मुजाकरात करने जा रहे हैं वो किस हद तक जाते हैं। लेकिन मुजाकरात होते भी रहेंगे और एक ये वाकया जो है वो होते जाएंगे, क्योंकि तालिबान अपने आप को ज्यादा एक तरह से मजबूत समझते हैं, और उनको ये भी एहसास है कि जो अमेरिका की फौजें वहां, अमेरिका जितनी जल्दी हो वहां से निकलना भी चाह रहा है, ये साइकोलॉजिकल सी चीज होती है। तो ये कहना कि वहां पे होगा, लेकिन असल मसला जो आता है जिसमें मैं खाली इस रिपोर्ट में या अमेरिकन पॉलिसी में हमें उसका इजहार नजर नहीं आता है कि ये तमाम चीजें जो हैं जो हो रही हैं उसकी वजूहात क्या है। बहुत आसान है, जैसे अभी मुझसे पहले जो बात कर रहे थे
तो
कि आपने किसी को एक निशाना बना दिया कि हर चीज जो है वो पाकिस्तान से होती है। अगर ये समझने वाली बात है कि यह है, अगर आप एक तरफ तो कहते हैं कि आप तालिबान को मेज पे लेके आए, दूसरी तरफ आप इल्जाम ये भी आता है कि जो है वो पाकिस्तान जो है उनकी मदद भी कर रहा है, सब कुछ कर रहा है, तो पहले तो तय कर लें कि क्या आप यानी अमेरिका चाहता क्या है, क्या जो है वो जो वहां पे जितनी शिद्दत आई है वहां पे आई है उसकी वजूहत क्या है अफगानिस्तान में, और आप जो है उसको किस तरह से वो डील करना चाहते हैं। अगर मुजाकरात कर रहे हैं तो फिर मुजाकरात होनी चाहिए, तो फिर ये कि आप फिर ये इल्जाम लगा सकते हैं कि जो है पाकिस्तान मदद कर रहा है, जब आप कहते हैं कि पाकिस्तान को चाहिए कि उनको बैठा है मेज पे, लेकिन पाकिस्तान शायद इतना नहीं है, इंप्रेस नहीं हो सकता है कि वो उनको बैठा के फिर उनसे मुजाकरात भी करवाए और उस किस्म के नतायज भी अख्तियार करें।
सही।
अभी भी देखें जो है अभी दोहा में 6 दिन मीटिंग हुई है तो है वो अमेरिकन खलीलजाद की और तालिबान की 6 दिन तो पहले वही बात आती है कि जब आप उसको मुजाकरात कर रहे हैं तो फिर तो आप क्या चाहते हैं कि जो उनके खिलाफ कार्रवाई भी हो। तो मैं समझता हूँ कि बार दफा ये थ्रेट ये परसेप्शन जो है वो सही बात की है कि जो है वो अपने ज्यादातर जो है वो कांग्रेस मैन के लिए जो होती है या जो है आवाम को बताने के लिए या जो है तो उसके, लेकिन उसका एक नतीजा दूसरा भी होता है जब इस किस्म के आप थ्रेट परसेप्शन आप डिक्लेयर करते हैं इसमें हमेशा एक चीज होती है कि इल्जाम कहीं और लग रहा है, इल्जाम जो है वो यानी शिफ्ट करते हैं आप रिस्पॉन्सिबिलिटी तमाम चीजों की। वो मेरा ख्याल है कि अमेरिकन पॉलिसी का एक मुस्तकिल एक तरीकेकार रहा है पिछले 10 साल से ये जब से जंग शुरू हुई उसके बाद से अगर आप देखें तो वही चीज आ रही है। लेकिन एक सवाल बहुत बड़ा पैदा होता है कि वजूहत क्या है जो अफगानिस्तान में आज सूरत हाल है, क्या उस पर बात होती है।
एग्जैक्टली बहुत शुक्रिया आपका जनाब जाहिद हुसैन साहब, आपने हमें ज्वाइन किया, हमारे लिए अपने वक्त निकाला, आपका बेहद शुक्रिया। और हम मोहम्मद तौसीफ साहब आपके भी मशहूर हैं, रुमान आशमी साहब आपने नई दिल्ली से हमें ज्वाइन किया, आपको बेहद शुक्रिया। एक ब्रेक सामने लेते हैं, ब्रेक के बाद वापस आएंगे, प्रोग्राम के अगले हिस्से में बात करेंगे लापता अफराद, उनके मामलात आम अदालतों में चलाने का फैसला, कितनी बड़ी ये चेंज है, ये डेवलपमेंट है, इस पर बात होगी एक ब्रेक के बाद।
वीओए उर्दू अब आपके हाथ में, पढ़िए, देखिए, सुनिए, सेव कीजिए, फॉलो कीजिए, दूर जाने की जरूरत नहीं। वीओए उर्दू की अहम तरीन खबरें और ब्रेकिंग न्यूज की लाइव स्ट्रीमिंग वीडियोस अब आपकी हथेली में हैं। आईफोन के लिए खसूसी तौर पर तैयार की गई उर्दू वीओए की खसूसी ऐप डाउनलोड कीजिए जो ऐप स्टोर पर भी दस्तियाब है। वीओए उर्दू अब आपके हाथ में।
ये वॉइस ऑफ अमेरिका वाशिंगटन है, प्रोग्राम है जहाँ रंग मैं हूँ असद हसन और प्रोड्यूसर है हमारे साथ असवर इमाम। प्रोग्राम के हिस्से में हम बात करेंगे पाकिस्तान में लापता अफराद के मामले पे दो डेवलपमेंट्स हैं। एक तो ये कि पाकिस्तान की हुकूमत ने जबरी गुमशुदगियों को बाकायदा जुर्म करार देने का फैसला किया है ताकि इस तरह के वाक़ात का कला कमा हो सके या उसमें जो मुलव्वस अफराद हैं उनके खिलाफ मुल्क की आम अदालतों में ज़ाब्ता फौजदारी के तहत मुकदमात चलाए जा सकें। इस बात का फैसला प्राइम मिनिस्टर इमरान खान उनकी सदारत में होने वाले इंसानी हकूक के मामलों का जायज़ा लेने के लिए मुनक़द किए गए एक इजलास में किया गया और हुकूमत की तरफ से एक बयान के मुताबिक जबरी गुमशुदगी को बाकायदा जुर्म करार देने से मुतल्लिक कानून वज़ा कर लिया गया है। इसके ऊपर मिला जुला रद्द अमल आ रहा है, बाज़ इंसानी हकूक के सरगर्म कारकुनों का ये कहना है कि कवानीन तो पहले भी मौजूद है, बात उनके ऊपर अमल दरामद की है और बात इसके ऊपर भी है कि जो पाकिस्तान के बड़े इदारे हैं, मुक्तदर इदारे हैं, खासतौर पर सिक्योरिटी के इदारे जिनके ऊपर सवाल उठाए जाते हैं या जिनको ज़िम्मेदार करार दिया जाता है कि वह इस तरह की गुमशुदगियों में मुलव्वस हो सकते हैं, अगरचे वहाँ से डिनाइल आती है, तरदीद आती रहती है, क्या वो अकाउंटेबल हैं, क्या वो आम अदालतों में अपने आप को पेश करके अपनी सफाई देना चाहेंगे या कम अज़ कम वो एविडेंस प्रोड्यूस कर सकते हैं कि जिन अफराद को तहवील में लिया गया है उनके खिलाफ चार्जेस क्या हैं और किस बुनियाद पर रखा जा रहा है। एक सवाल वैसे ये भी है कि पार्लियामेंट के अंदर क्या ऐसी लेजिस्लेशन की ज़रूरत नहीं है जिसमें सिक्योरिटी के इदारों को फैसिलिटेट किया जाए कि उनको लोगों को लापता करने की ज़रूरत ना महसूस हो, वो उनको ले जाएँ लेकिन बता दें कि हम मजिस्ट्रेट के सामने पेश नहीं करेंगे 60 दिन, 100 दिन, 150 दिन, 200 दिन, यहाँ पर अमरीका के अंदर खसूसी हालात के अंदर जो 90 दिन तक के लिए सिक्योरिटी के इदारे किसी को तहवील में रख सकते थे उसकी मुद्दत बढ़ा के प्रेसिडेंट बराक ओबामा के दौर में जो इंसानी हकूक के नोबेल प्राइज़ भी जिनको मिल चुका है उनको के दौर में उस 90 दिन को बढ़ा के 180 दिन यानी 6 महीने कर दिया गया। सो लेजिस्लेटिव सपोर्ट जो है अगर वो हो सो दोनों इदारे कितनी हम आंगी के साथ फिर काम कर सकते हैं। एनालिसिस हम लेंगे, हमारे साथ हैं हिना जिलानी साहबा, किसी तारुफ की मोहताज नहीं, सीनियर कानूनदान, सरगर्म कारकुन इंसानी हकूक की, और हमें ज्वाइन किया आमना मसूद झुंझुआ साहबा ने, वो लापता अफराद के लिए, मिसिंग पीपल के लिए बड़ी आवाज़ हैं, उनके अपने शरीक हयात जो हैं वो लापता हैं बड़े कई बरसों से और वो उनके लिए जिद्दोजहद कर रही हैं और बाकी लोगों के लिए भी आवाज़ उठा रही हैं। बहुत शुक्रिया दोनों मेहमानों का। आमना मसूद झुंझुआ साहबा आप बताइएगा, इससे कुछ इत्मीनान हुआ? शीरी मजारी साहबा पहले दिन से ही इसके बारे में गुफ्तगू कर रही हैं और वैसे तो पिछली तीन जो हुकूमतें हैं तीनों बड़ी सियासी जमातों की रही हैं, हर सियासी जमात जब अपोजिशन में थी तो आपके साथ इस तरह के प्रोमिसज करती थी, PTI भी करती थी, लेकिन अब वो इकतदार में आ चुकी है। सो कोई फ़र्क, कोई तब्दीली आपको नज़र आ रही है और इस कानून साजी के पस मंज़र में कुछ आपकी तवक्कुआत हैं कि कुछ फेयर ट्रायल होगा?
जी हाँ, बहुत शुक्रिया। मुझे उम्मीद तो नज़र आ रही है कि कुछ विलिंगनेस है मतलब हुकूमत की तरफ से, और एक ये पहला कदम ही मैं से कहूंगी कि लिया गया है इसको क्रिमिनलाइज करने में। और वैसे तो आईने पाकिस्तान में भी पहले से भी ये चीज़ मौजूद है कि अगर किसी को अरेस्ट किया जाता है या तो उसको मजिस्ट्रेट के सामने पेश किया जाए 24 घंटे के अंदर अंदर और उसे सफाई का हक और वकील का हक दिया जाए। तो ये जो अगर आईने पाकिस्तान पर ही मुकम्मल अमल दरामद हो तो इसकी नौबत नहीं आती। और मगर इसमें बहुत सारी मजीद डिटेल्स हैं جو اس المیہ کو مکمل طور سے اور ہر اینگل سے ٹیکل کرنے کی ضرورت ہے, تو وہ شاید اتنا سمپل نہیں ہے کہ آپ نے اگر کرمنلائز کر دیا تو یہ مسئلہ حل ہو جائے گا. یہ ایک اچھا قدم تو اسے کہہ سکتے ہیں ہم, مگر اس سے آگے کافی لمبی اور گہری قانون سازی کی ضرورت ہے. دیکھیں, ایک تو جو پہلے سے لوگ لاپتہ ہیں ان کو ٹریس کیا جانا بہت ضروری ہے اور فوری طور, جس میں مشرف دور سے لے کے آج دن تک لوگ لاپتہ ہو رہے ہیں. یعنی آج بھی مجھے کمپلینٹس موصول ہوئی ہیں اور 2001 اور 2002 کے بھی کیسز میرے پاس موجود ہیں. تو یہ ایک آن گوئنگ پروسیس ہے, اس کو کہیں سٹاپ لگنا یا اس کو بریک لگنا بہت ضروری ہے. تو اگر اس کا بھی وہ اعادہ کریں کہ یہ روکا جائے گا اس کو. دوسرا, جو ظلم ہو چکا, جو لوگوں کے اوپر قیامتیں ٹوٹ چکی ہیں, ان کے اوپر اہل و عیال, ان کے کوئی فائنینشلی روئن ہو چکے, ان کے گھر بالکل گھرستی ختم ہو گئے, کاروبار تباہ ہو گئے, آج بھی ان کو روٹی کا نوالا دینے والا نہیں ہے, تو گورنمنٹ نے ان کو کمپنسیٹ کرنا ہے. یہ بہت بڑی ذمہ داری ہے.
دوسری بات یہ ہے کہ اگر
جو بدحال ہو چکی ہیں فیملیز
اس طرح کے کیسز میں, ہاں ہاں میں اس پہ آنا چاہ رہا ہوں کہ جو لوگ واپس آتے ہیں اس بارے میں بھی تحفظات ہیں کہ وہ تو بعض اوقات ڈر یا خوف کی وجہ سے وہ بولنا یا خاص طور پہ عدالتی فورم کے اوپر آ کے بولنا محفوظ نہیں سمجھتے اپنے لیے. سو جب آپ کو یہ نہیں پتہ کہ لاپتہ شخص ہے کہاں پہ, اور اگر وہ مل بھی جائے وہ بتانا بھی نہ چاہے کہ لاپتہ اغوا کیا کس نے تھا, سو آپ کس کو کرمنلائز کریں گے؟
بالکل ایسی بات ہے, مگر ظاہر ہے کہ جو رجسٹرڈ کیسز ہیں کمیشن آف انکوائری میں عدالتوں میں چل رہے ہیں, اس میں یہ بھی مانا گیا ہے کہ یہ جبری گمشدگی کا کیس ہے. تو جب یہ چیز کا اقرار ہو گیا تو آگے پھر کمپنسیشن دینے میں تو کوئی آر نہیں ہونا چاہیے, کیونکہ معاشی طور پہ تو یہ ان کے اوپر ایک قیامت گزری ہے اور گزر رہی ہے. اور جب واپس آنے کے بعد وہ لوگوں کی حالت ہوتی ہے, کیفیت ہوتی ہے, وہ میں پتہ نہیں کتنے لا تعداد لوگوں سے ان کے انٹرویوز اور ان کے گھروں میں جا کے,
یہ تو الگ بات, فائنانشل بھی اور ان کو مورلی بھی, فائنانشلی بھی, سائیکولوجیکلی ہر طرح کی ریہیبلیٹیٹ کرنے کی ضرورت ہوتی ہے.
ڈسیبلٹیز ہو چکی ہیں.
جی ہاں, ہنا جیلانی صاحبہ سے ان کی رائے لیتے ہیں. آپ نے ہمارے ساتھ رہیے گا, ہم یہ بات بالکل اس کو انڈورس کرتے ہیں کہ ان کو ان کی ریہیبلیٹیشن کے لیے ہر لحاظ سے کام کرنا ہوگا. ہنا جیلانی صاحبہ آپ کے ممنون, آپ نے ہمارے لیے وقت نکالا. کیسے آپ کی کیا رائے بن رہی ہے اس نئی قانون سازی کے اوپر؟ اس کی ضرورت تھی یا مطلب آئی واش ہے یا کچھ بہتری ہو سکتی ہے اس طرح کے اقدامات سے؟ نئی حکومتوں کے پاس بہرحال ایک کیپیٹل ہوتا ہے.
دیکھیے, بہتری تو ضرور ہو سکتی ہے, اور میں کبھی بھی اگر کوئی خوش آئند بات ہو اس کو انڈرمائن نہیں کرتی ہے, اس سے کسی قسم کی حوصلہ افزائی اگر ہوتی ہے تو اس کی ہم نگیٹ نہیں کرنا چاہتے, لیکن جو حقیقت ہے وہ سامنے ہمارے پاس موجود ہے. سیویلین گورنمنٹ کے کبھی بھی اختیارات اس قسم کے ہوئے ہی نہیں کہ وہ اس قسم کی افینس جو کہ جبری گمشدگی کا ہے اس پر کسی قسم کا افیکٹو اور مؤثر اس پہ اقدامات کر سکے. اس لیے کیونکہ یہ سارا کام جو ہے یہ آپ کی انٹیلیجنس, ہماری انٹیلیجنس ایجنسیز کے حوالے سے ہے اور سیکورٹی ایجنسیز ہے, اور جو آپ ہماری یہ اس وقت ڈومیننٹ پاور اس وقت ہے فوج, انہوں نے یہ اختیارات ان کو دیے ہی نہیں ہے. تو اگر یہ قانون بنتا ہے تو یہ ایک ایسا قانون ہونا چاہیے, نمبر ایک یہ کہ وہ ایسے جو چیلنجز جس کی طرف آپ نے بھی اشارہ کیا کہ جب یہ بات ہی نہیں سامنے آتی کہ یہ گمشدگی ہوئی کس طریقے سے ہے تو کرمنلائز کس طرح کریں گے اس کو, تو ان سب چیلنجز کو مؤثر طریقے سے اگر ایک قانون اوور کم نہ کرے اور وہ ایک خاص گائیڈ لائن کے تحت اس قانون سازی کو نہ کر سکیں تو پھر اس کا کوئی فائدہ نہیں ہوگا. دوسرا, ہم نے یہ دیکھا ہے کہ ابھی بھی ادارے انہوں نے بنائے, سپریم کورٹ تک یہ جبری گمشدگی کے جو کیسز ہیں وہ گئے ہیں, لیکن ان میں کوئی خاطر خواہ اور حوصلہ افزا بات سامنے نہیں آتی. وہ اس لیے نہیں آتی کیونکہ انسٹیٹیوشن, آپ سپریم کورٹ کا ایگزامپل اگر لیں, وہ نوٹس پہ نوٹس دیتی جاتی ہیں اور بندے کی برآمد ریکوری کے لیے, اس کی پروڈکشن کے لیے, لیکن جب تک یہ ادارے جو گمشدگی کے ذمہ دار ہیں وہ نہیں چاہتے, وہ شخص جو ہے وہ سامنے کبھی نہیں آتا. اسی طرح جیسے پیرنٹس کمیشن میں یہ ہوتا رہا ہے, اور میں نے خود دیکھا ہے کہ یہاں کے چیئرمین لوگوں کو تسلیاں دیتے رہتے ہیں, روز ایک نوٹس دیتے ہیں, اور ان کو اچھی طرح پتا ہے کہ ان کا کوئی اختیار کسی کو برآمد کرانے میں نہیں ہے. تو یہ بات آپ نے شروع میں ہی بڑی درست کہی کہ یہ سارا معاملہ جو ہے ہماری سیکورٹی ایجنسی سے منسلک ہے, مگر ایک چیز سے میں آپ سے اتفاق نہیں کرتی वो ये है कि इतने गुमशुदा जो लोग हैं इनमें ज्यादातर वो लोग हैं जिनका कोई ताल्लुक किसी क्राइम से नहीं है। ये काउंटर टेररिज्म का सिर्फ एक हिस्सा नहीं है, बहुत से ऐसे लोग गुमशुदगी का शिकार है जो नेशनलिस्ट हैं, अपनी प्रोविंशियल ऑटोनॉमी की बात कर रहे हैं, इलाकाई ऑटोनॉमी की बात कर रहे हैं, और या फिर वो लोग हैं जो इंसानी हकूक की बात करते हैं, जो फ्रीडम ऑफ प्रेस की बात करते हैं, जो हमारी जो खासतौर पर सिक्योरिटी के अदारे हैं और जहाँ जहाँ वो ऑपरेशन कर रहे हैं उसमें एक्सपोज करते हैं ह्यूमन राइट्स वायोलेशन पे और उनके बारे में बात करते हैं, यंग लोग जो हैं जो कि स्टूडेंट्स के हवाले से बात कर रहे हैं, उन लोगों को ये लोग गुमशुदा कर रहे हैं। तो ये सिर्फ आपने जो कहा कि वो 90 दिन हों या इतने दिन हों, अब तो अमरीका हमारे लिए कोई अच्छा एग्जाम्पल नहीं है काउंटर टेररिज्म मेजर्स के लिए, लेकिन इसके बावजूद मैं ये कहना चाहती हूँ कि ये सिर्फ काउंटर टेररिज्म का मामला नहीं है, ये इंसानी हकूक और इंसानी आजादियों के इस्तेमाल करने का मामला है, जहाँ की फौज जिसको एक प्रोटेक्शन दी गई है न सिर्फ कानून में बल्कि पॉलिसी के तहत।
आप बिल्कुल दुरुस्त कह रही हैं।
ऊपर बात करने पर लोगों को गुमशुदा किया जा रहा है आप... दो साल और अब तो यहाँ तक हो गया है कि औरतों को भी ये गुमशुदा कर रहे हैं।
एग्जैक्टली आपकी बात दुरुस्त है कि इसमें बहुत सारे लोग ऐसे हैं जिनका खासतौर पर जिनकी एक नेशनलिस्ट अप्रोच है और उस बुनियाद के ऊपर वो एक रेड लाइन के अंदर आए हैं। मेरा एक जनरल सवाल था और ये भी आप दुरुस्त फरमा रही हैं कि अमरीका की एग्जाम्पल देना वो कोई मिसाल ही नहीं है, लेकिन जनरली इससे क्या बेहतर नहीं है कि सिक्योरिटी के इदारे किसी को उठाएं इसलिए कि उनके पास कोई प्रोविज़न नहीं हो और वो लापता हो जाए, और लापता में जब वो किसी थर्ड डिग्री टॉर्चर के बाद वो समझे कि अब ये ज़्यादा वायलेंट हो जाएगा और ज़िंदगी का ही खात्मा हो जाए किसी का, उससे क्या बेहतर नहीं है कि एक लीगल फ्रेमवर्क हो।
मैं तो यही बात कह रही हूं कि यहां पर ऐसे लोगों को ये नहीं उठा रहे जिसकी इनको किसी कानूनी वजह से ज़रूरत है, ये एज अ सजा उठा रहे हैं। ये उन लोगों को सजा दे रहे हैं सच बोलने पर या कोई एक्सपोजर करने पर जिनसे इनके एजेंडा में रुकावट आती है, या इनका जो जमहूरियत के अदारे जो हैं उनको कमजोर करने के एजेंडे पर रुकावट आती है, यहाँ पर ज्यादा मुश्किलात यहाँ पर आ रही हैं। दूसरी चीज ये है कि हम तो ये चाहेंगे कि एक यूनाइटेड नेशन की कन्वेंशन है ऑन अगेंस्ट एनफोर्स डिसअपीयरेंस, ये उसको रेटिफाई करें ताकि हमारे लिए डबल गारंटी हो, और जहाँ पर हमारे जो मुकामी डोमेस्टिक अदारे अनविलिंग हैं या अनएबल हैं टू गिव अस रेमेडी अगेंस्ट एनफोर्स डिसअपीयरेंसेस, तो हमारे पास एक ऑल्टरनेटिव इंटरनेशनल लेवल पे हो, तो वो क्यों नहीं, उसकी बात क्यों नहीं करते कि इंटरनेशनल कन्वेंशन अगेंस्ट एनफोर्स डिसअपीयरेंसेस जो यूनाइटेड नेशंस की है उसको क्यों नहीं रेटिफाई करने की बात करते हैं। अगर इतनी कमिटमेंट इनकी डिसअपीयरेंसेस को खत्म करने की है तो सिर्फ यहाँ के डोमेस्टिक अदारों की ओवरसाइट की जरूरत नहीं है, इसमें इंटरनेशनल ओवरसाइट की भी होनी चाहिए इसमें गुंजाइश।
सही, और लेकिन अगेन कि ये जो नई गवर्नमेंट होती है कोई भी हो किसी की भी हो, जब नई गवर्नमेंट बन जाती है तो उसके पास जो थोड़ा बहुत पॉलिटिकल कैपिटल होता है क्या वो उसको कोशिश करनी चाहिए कि ये सारे इंस्टीट्यूशंस जो हैं वो आंसरेबल हो, और उसमें भी एक मैकेनिज्म पहले से मौजूद हो कि अगर गुमशुदगियों के हवाले से सवालात उठाए जा रहे हैं तो कौन उसको रिस्पॉन्ड करेगा। सो ऐसी कोई चीज़
तो रिस्पॉन्ड नहीं कर सकते ना, ना इन्होंने कभी किया है, सिर्फ बात करने से तो गुमशुदगी का सद्देबाब नहीं हो सकता। इनको ये भी बड़ी अच्छी तरह पता है कि गुमशुदगी की जो वजूहात हैं और जो अदारे मुलविस हैं वो इनके ताबे नहीं है, ये तो सब इनको पता है। इसलिए हम ये जो बयानात आ रहे हैं कि इसके ऊपर हम कानून बनाएंगे, हम उन उसको बड़ी क्लोजली इसलिए वॉच कर रहे हैं कि ये किस हद तक कानून बनाते हैं, क्या वो सिर्फ एक विंडो ड्रेसिंग होगी ताकि इस वक्त जो एक पब्लिक ओपिनियन मोबिलाइज हुई है डिसअपीयरेंसेस के खिलाफ या मूवमेंट चल रही है या इंटरनेशनल सतह पर उस पर एक तशवीश हो रही है उसको सिर्फ सेटिस्फाई करने के लिए ये काम कर रहे हैं। अगर तो ये एक जेन्युइन कानून लाते हैं जो कि डिसअपीयरेंसेस को न सिर्फ एक ऑफेंस बनाता है मगर ऐसा प्रोसीजर सेट करता है जिसके जरिए से न सिर्फ डिसअपीयर्ड के रिकवरी हो बल्कि रिकवरी के बाद उनकी इतनी प्रोटेक्शन हो कि वो एविडेंस दे सकें कि कौन लोग लेके आए। यहाँ पर आज तक किसी ने उन लोगों को जो रीअपीयर हुए हैं उनके सर पे प्रोटेक्शन का हाथ नहीं रखा, सुप्रीम कोर्ट ने भी नहीं रखा और कहा कि सच बोलो हम तुम्हें पना देंगे और बताओ कि किन लोगों ने, इशारा करो, इंडिकेट करो कि कौन लोग तुम्हें ले गए थे। हम सबको पता है कौन लोग ले जाते हैं, लेकिन जो रिकवर होते हैं उनकी हिम्मत नहीं होती क्योंकि कंसिस्टेंटली کنٹینیو کرتی ہے ہراسمنٹ اور انٹیمیڈیشن,
اور وہ ظاہر بولتے بھی نہیں. اس کو سم اپ کریں گے, آمنہ صاحبہ یہ بتائیے گا کہ آج کل یہ اطلاعات آ رہی ہیں کافی کہ کچھ لوگ واپس آ رہے ہیں, کچھ تو رینسم پے کر کے آ رہے ہیں. کل کے کوئٹہ کے ڈاکٹر کے اغوا کے پس منظر میں اگر ہم دیکھیں, کچھ لوگ ویسے درجنوں کے حساب سے گھروں میں لوٹنے کی اطلاعات آ رہی ہیں. بلوچستان کے اندر بھی جو نیشنلسٹ فیکٹر ہے اس کو بھی سامنے رکھتے ہوئے بتائیے گا. سو یہ واپسیاں جو ہیں وہ کس انداز میں ہو رہی ہیں؟ کوئی اگین سوشل پریشر ہے, کوئی ایجنسیوں کی اداروں کی جو اپروچ ہے اس میں تبدیلی آئی ہے کہ کس انداز میں یہ ہو رہی ہے؟ سندھ گورنمنٹ بھی کہہ رہی ہے کہ 80% لوگ ہیں وہ واپس آ گئے ہیں.
یہ کچھ اچھی خبریں آ رہی ہیں اور یہ بھی ایک ریگولر پیٹرن ہی میں سمجھتی ہوں, کیونکہ ہمیں بھی جو ہمارے رجسٹر 2600 کیسز ہیں اس میں تقریباً ہر مہینے 2 سے 3 ایسی اطلاعات ملتی ہیں. اور ابھی کیونکہ جو بلوچستان سے جو رہائی کی اطلاعات ملی ہیں وہ تقریباً 27 لوگوں کی, جن میں سے 17 تو رہا ہو کے گھر پہنچے ہیں, مگر باقی 10 جو ہیں وہ زندہ حالت میں نہیں پہنچے بلکہ وہ ان کی جو ہے وہ شہید ہو چکے ہیں. تو یہ میں سمجھتی ہوں شاید یہ پولیٹیکل فیکٹر بھی ہے اس میں کہ ایک موومنٹس چل رہی ہیں بلوچستان میں, خیبر پختونخوا میں جو پشتون تحفظ موومنٹ ہے, اور مختلف برادریاں ہیں, اتنے گروپس ہیں جن میں کہ زیادہ کمپلینس آ رہی ہیں. تو اس حوالے سے گورنمنٹ انڈر پریشر ہے, کیونکہ اکثر منگل گروپ کے ساتھ اور وزیر اعظم صاحب کی بڑی ایک پولیٹیکل سیٹنگ بھی ہوئی ہے اور ان کی ایک پیکٹ سائن ہوا ہوا ہے جس میں 6 نکات ہیں, اور 6 نکات میں سر فہرست یہ ان کا معاہدہ ہوا ہے کہ وہ لاپتہ افراد کا مسئلہ جو ہے وہ حل کریں گے.
بالکل.
تو اس میں اکثر منگل صاحب کے ساتھ کے گروپ کے ساتھ ان کی میٹنگ بھی ہوئی ہے وزیر اعظم صاحب کی, اور ان کو یہ ایک کمٹمنٹ فیل ہو رہی ہے, اور شاید اسی لیے بلوچستان کے لوگ ایک کنسیڈریبل تعداد میں رہا ہوئے ہیں. مگر یہ انہیں یہ سوچنا چاہیے کہ یہ اگر انہوں نے جیسے جنرل باجوہ صاحب سے بات کی ہے اور انہوں نے کہا بھی ہے کہ میں اس کے اوپر کوشش کروں گا, تو انہیں یہ ایک عام ایک اعلان یا ایک وہ ہونا چاہیے ایک بہت سارے لوگوں کے لیے این آر او اور عام معافی اور اس ٹائپ کی چیزیں پولیٹیشنز کے لیے تو کریٹ ہو جاتی ہیں, تو عام شہریوں کے لیے کیوں نہیں اس طرح کی آپ بات کریں؟
Exactly.
آپ بالکل جنرل سے بات کریں اور ان سے کہیں کہ ان کو بھی جو مسنگ پرسنز آلریڈی ٹارچر ہو چکے, نہ جانے کتنے ان میں سے زندہ بھی ہیں یا نہیں, تو ایک عام معافی کے تحت سب کو باہر نکالا جائے. کوئی چارج ہے تو ان کو چارج کریں اپنی عدالتوں میں,
چارج کریں اور جہاں پہ کمپنسیشن بنتی ہے وہ کمپنسیشن دیں,
حالت میں ہے ان کے لوائکین کے حوالے کر دیں,
یا کم از کم جو بھی ہے بتا دیا جائے کس کنڈیشن میں کیا کچھ ہے. بہت شکریہ آپ کا آمنہ مسعود ججوہ صاحب, آپ نے ہمیں جوائن کیا.
بلوچستان کے حوالے سے نہیں آنی چاہیے بلکہ پورے پاکستان کے عوام کو ایکول ریلیف ملنا چاہیے.
Exactly. بہت شکریہ آپ کا آمنہ مسعود جنجوہ صاحب, آپ نے ہمیں جوائن کیا. ہنا جیلانی صاحب آپ کے بھی ہم ممنون ہیں کہ آپ نے ہمارے لیے وقت نکالا. سامعین ایک بریک, بریک کے بعد واپس آتے ہیں پروگرام کے اگلے حصے پہ بات کرتے ہیں.
وی او اے اردو اب آپ کے ہاتھ میں,
پڑھیے دیکھیے سنیے سیو کیجیے فالو کیجیے.
دور جانے کی ضرورت نہیں, وی او اے اردو کی اہم ترین خبریں اور بریکنگ نیوز کی لائیو سٹریمنگ ویڈیوز اب آپ کی ہتھیلی میں ہیں.
آئی فون کے لیے خصوصی طور پر تیار کی گئی اردو وی او اے کی خصوصی ایپ ڈاؤن لوڈ کیجیے, جو اب ایپ سٹور پر بھی دستیاب ہے.
وی او اے اردو اب آپ کے ہاتھ میں.
جی یہ وائس آف امریکہ واشنگٹن ہے, میں ہوں اسد حسن, پروڈیوسر ہیں اسفر امام, پروگرام میں جہاں رہیں گے. اور جہاں رہیں گے اس سیگمنٹ میں ہم بات کریں گے ایک بار پھر, پیچھے ہم گفتگو کرتے ہوئے آ رہے ہیں لاپتہ افراد کے معاملے پہ, انسانی حقوق کا ہی ایک بڑا مسئلہ ہے اور اس میں بھی جو بات ہو رہی ہے در حقیقت وہ بھی انسانی حقوق سے متعلق ہے. اور بدقسمتی کی بات یہ ہے کہ بہت کم توجہ اس بارے میں جاتی ہے, میڈیا کے اوپر بھی کم بات ہوتی ہے. خواجہ سرا, ٹرانسجینڈرس, مخنث, کوئی بھی آپ ان کو نام دے دیں, اور پورے ملک میں بالعموم وہ اپنے آپ کو بہت ولنریبل ہیں, ان کی زندگیاں بہت خطرات سے دوچار رہتی ہیں, اور زندگیوں کے نقصان کی صورت میں بھی اس کا کوئی بہت بڑا ازالہ نہیں ہوتا ہے. لیکن خیبر پختونخوا میں بالخصوص یہ علت جو ہے وہ سامنے آ رہی ہے, اور ایک جو رپورٹ ہے اس کے مطابق کم از کم پچھلے ایک سال کے اندر اس طرح کے خواجہ سراؤں کے قتل میں یا ان کو ہراس کرنے میں یا ان کو مارنے میں زخمی کرنے کے واقعات میں بہت زیادہ اضافہ ہوا ہے. یہ کے بعد دیگر یہ خبریں آتی ہیں, وائرل بھی ہوتی ہیں, پروگرامز میں وہ پرفارم کر رہے ہیں اور وہاں پہ کوئی نہ کوئی آ کے گولی چلا دیتا ہے. یہ کیا مائنڈ سیٹ ہے, یہ کیا سائیکی ہے؟ یہ زیادہ خواجہ سراؤں کو وہ بہت کمزور سمجھتے ہیں یا در حقیقت ملک کے قانون کو وہ اتنا کمزور سمجھتے ہیں کہ ان کو کوئی کچھ کہہ نہیں سکتا, کوئی ان کو پروسیکیوٹ نہیں کر سکتا؟ ریاست کہاں کھڑی ہے اور سوسائٹی سماج کہاں کھڑا ہے؟ انالیسس ہم لیں گے. رکشندہ ناز صاحب ہمارے ساتھ ہیں, ہیومن رائٹ ایکٹیوسٹ ہیں, لیگل ایڈ اینڈ اویئر سروسز کو ہیڈ کرتی ہیں اور اس کے ساتھ ساتھ اب صوبائی محتسب کے طور پہ نئی ذمہ داریاں بھی ان کو تفویض ہوئی ہیں. اس کے بارے میں بھی تفصیل میں خود ہی بتائیں گی کہ کیا ہے ان کی بیسیکلی جاب ڈسکرپشن اور ذمہ داریاں. رکشندہ صاحبہ بہت شکریہ آپ کا, اور آپ کو نئی ٹاسک پہ بھی آپ کو مبارکباد دیں گے. پہلے اس بارے میں بتائیے گا کہ یہ کیا اسائنمنٹ ہے. مجھے چونکہ ابھی میرے پروڈیوسر صاحب نے بتایا تو میں نے کہا آپ سے پوچھا جائے.
شکریہ. یہ آپ کو معلوم ہے کہ پاکستان میں 2010 میں پروٹیکشن آف ویمن اگینسٹ سیکشل ہراسمنٹ ایٹ ورک پلیس, یہ 2010 میں ایک قانون پاس ہوا تھا, اور بدقسمتی سے خیبر پختونخوا میں کیونکہ اس کی ایک ریکوائرمنٹ یہ تھی کہ عورتوں کو کام کی جگہ پہ پروٹیکٹ کیا جائے, اور خاص طور پہ جنسی طور پہ جہاں پہ عورتیں ہراساں ہوتی ہیں ان کے لیے ایک فورم ہو, وہاں پہ آ کے وہ اپنی کمپلینٹ فائل کر سکے, اور انسٹیٹیوشنز کو بھی ریسپانسیبل بنایا جائے کہ اگر کسی بھی ادارے میں, چاہے وہ سرکاری ہے یا غیر سرکاری ادارہ ہے, کوئی ایسا واقعہ ہو تو اداروں کو پابند کیا گیا ہے کہ 3 دن کے اندر اندر وہ کمیٹی کو نوٹیفائی کریں اور اس کے اوپر 30 دن کے اندر اس پروسیس کو کنکلوڈ کریں. تو یہ ادارہ, تو یہ کیونکہ 2010 کے بعد خیبر پختونخوا میں صوبائی محتسب کی اپوائنٹمنٹ نہیں ہو سکی تھی, یہ 22 جنوری کو کے پی گورنمنٹ میں اس نے اپنا ایک پروسیس کرتے ہوئے اس نے مجھے اس پہ ایز اے صوبائی محتسب اس ایریا میں انہوں نے اپوائنٹ کیا ہے, اینڈ ہوپ فلی میرا ایک ہیومن رائٹ کا بیک گراؤنڈ ہے, میں اسی اینگل کو اس ادارے میں.
گڈ لک آپ کو اس ٹاسک میں بھی. ہوپ فلی آپ ظاہر جس جو ذمہ داری آپ کے پاس پہلے ہے آپ بہت ووکل ہیں, بہت جاندار انداز میں اس کی نمائندگی کر رہی ہیں. ذرا آپ آئیے گا یہ خواجہ سراؤں کے ایشو کے اوپر. کرک میں کل بھی ایک گاڑی پہ فائرنگ کی گئی, ایک خواجہ سرا بیچارہ وہ مارا گیا, زخمی ہو گیا.
خاص طور پہ جس میں ایک خواجہ سرا کی جان چلی گئی اور 2 شدید زخمی ہوئے, یہ بہت بدقسمتی کی بات ہے.
بالکل.
دیکھیے ہمارے یہاں پہ کچھ تھوڑی سی بدقسمتی ایسی ہے کہ خیبر پختونخوا کی جو گورنمنٹ ہے اس نے ایک بہت بڑا انیشیٹو لیا تھا, اور وہ انیشیٹو آج کیونکہ 2 دن یہاں پہ ہیومن رائٹ کی جو کے پی اسمبلی کی اسٹینڈنگ کمیٹی ہے, میں ان کے ساتھ بھی بیٹھ کے یہ بات کر رہی تھی کیونکہ ہم کچھ لاز کو دیکھ رہے تھے, تو آج بھی ذکر ہوا کہ دیکھیے اینول ڈیولپمنٹ بجٹ کے لیے کہا کہ ان کی پروٹیکشن اور ان کی ریہیبلیٹیشن کے لیے کچھ ہو, تو ایک تو حکومتی سطح پہ یہ ہوا, پھر ایک قانون کا ہوا, لیکن بدقسمتی سے جو 2 بڑے ایشوز آ رہے ہیں اس میں اگر آپ دیکھیں, ایک تو پوری جو سچویشن ہے نا خواجہ سرا کے خلاف خیبر پختونخوا میں, لوگوں کی سوسائٹی میں ایکسیپٹنس کی اور ان کو ایک سافٹ ٹارگٹ سمجھنے کی, اس پہ قابو نہیں پایا جا سک رہا, اور وہ ایک بہت بڑا مسئلہ ہے ہمارے لیے, کنسرن ہے اس کے اوپر کہ اس کو کیسے قابو پایا جائے. دوسری بات یہ کہ اس میں بھی کوئی آر نہیں ہے ایڈمٹ کرنے میں کہ خواجہ سرا کے متعلق اگر آپ اٹھا کے دیکھیں پچھلے 1-2 سال میں جو واقعات ہوئے ہیں ان واقعات کی روشنی میں آج تک کوئی سخت ایکشن نظر نہیں آ رہا.
ٹھیک ہے, کیوں نہیں آ رہا, یہی تو سوال ہے بنیادی, جن لوگوں نے
وہی ریاستی اداروں کے اندر جو میں جو ایک باہر ایک خواجہ سرا کے اگینسٹ جو ایک کیجوئل بیہیویئر ہے, وہ بدقسمتی سے ہمارے اداروں میں بھی کہیں نہ کہیں پہ ریفلیکٹ ہوتا ہے, کیونکہ یہ کافی بڑی اسٹیٹ کی مشینری ہے اور اس مشینری کے اندر دونوں طرح کے لوگ موجود ہیں کہ جس میں مدد کرنے والے بھی ہیں اور ایسے بھی ہیں کہ جن کو لگتا ہے کہ یہ خواجہ سرا کا جو ایشو ہے وہ یا تو کسی ڈونر نے اٹھایا ہے یا آپ نے فیشن کے لیے اٹھایا ہے یا ان کا یہ خیال ہے کہ یہ تو خواجہ سرا ہے ہی نہیں. کیونکہ دیکھیں پاکستان میں بہت ساری ایسی چیزیں ہیں, ہمارے یہاں پہ اعداد و شمار کا بھی بہت مسئلہ ہے کہ آپ کہیں پہ پراپر آپ کے ڈیٹا بیس نہیں ہے, سینسس کے اندر ان کی پراپر نامینیشن وہ جو گنتی ہے وہ نہیں ہو سکی. بہت سارے فیکٹرز ہیں جن میں سے ان فیکٹرز کو چاہے وہ سول سوسائٹی ہے, چاہے وہ حکومتی ادارے ہیں, حکومتی جو ول ہے وہ اگر آپ دیکھیں.
لیکن ہم تو خیر توقع رکھتے ہیں کہ آپ جیسے لوگ وہاں پہ ہیں سو ضرور اس کے لیے آواز اٹھائیں
اور دوسرا ہاتھ سے نکلتا ہے, یہ ایک بہت بڑا
جی اداروں کو سینسٹائز کریں, اسٹیٹ کے اداروں کو سینسٹائز کریں, آپ جیسے لوگ آواز اٹھائیں گے تو ضرور سننا پڑے گا. لیکن بہت افسوسناک اور یہ اندوہناک واقعات ہیں اور اس کے اوپر ہر آدمی کو ہر شخص کو کم از کم یہ بنیادی چیز سمجھنے کی ہے کہ ایک جان ہے اور ایک انسان ہے, ان کے بھی اتنے ہی حقوق ہیں جتنے کسی دوسرے پاکستانی یا کسی دوسرے صنف کے. بہت شکریہ رکشندہ صاحب, آپ نے میں جوائن کیا اس پہ ایک اور ہم کمپلیٹ ایک پروگرام کریں گے, آپ کو سہمت دیں گے. سامعین چلتے ہیں پروگرام کے آخری حصے میں اسپورٹس کے اوپر, کرکٹ سیگمنٹ اور اس میں ایکسکلوسو انٹرویو کے لیے ہمارے ساتھ ہیں محسن حسن خان صاحب, ہیڈ ہیں پاورفل کرکٹ کمیٹی کے, ان سے ہم بات کرتے ہیں. اس وقت ویسے بھی جنوبی افریقہ ورسز پاکستان سیریز کا فیصلہ کن میچ جاری ہے, جنوبی افریقہ نے 39 رنز بنا رکھے ہیں, 240 کا ہدف دیا ہے پاکستان کی ٹیم نے, اور ٹیم جو ہے وہ ایک قائم مقام کیپٹن کی زیر نگرانی کھیل رہی ہے. آج کل پاکستان کے اندر جب ہم دیکھیں کیپٹن کے چینج کے اوپر بہت باتیں ہوتی ہیں, میڈیا بہت بات کرتا ہے کہ واقعی طرح زاویے پہ کوئی سوچا بھی جا رہا ہے, ورلڈ کپ سر کے اوپر ہے, کیا بڑی پلاننگز ہیں, کیا نیا ٹیلنٹ شامل ہوگا یا اسی ٹیلنٹ کو ذرا پالش کیا جائے گا. محسن حسن خان صاحب بہت شکریہ آپ کا, آپ نے ہمیں جوائن کیا, بتایا گیا کہ ان کی لائن ڈراپ ہو گئی. سو آپ کو یہ بتاتے چلیں کہ آج جو میچ ہے جنوبی افریقہ کے خلاف پاکستان کا, یہ سیریز کا فیصلہ کن میچ ہے, جو بھی ٹیم جیتے گی سیریز اپنے نام کرے گی, سیریز 2-2 سے برابر ہے. پاکستان جو کہ ٹیسٹ سیریز میں بری طرح ناکام ہوا, وائٹ واش کا جسے سامنا کرنا پڑا, ون ڈے میں اس کی تھوڑی واپسی ہوئی اور اس نے نہ صرف پہلا ون ڈے جیتا, دوسرے ون ڈے میں کم سکور کے باوجود جنوبی افریقہ کو مشکلات سے دوچار کیا, اور تیسرے ون ڈے میں اچھا رن سکور کیا 300+, جو کہ ریئر ہوتا ہے پاکستان کے ٹوٹل کے اوپر, اور اس میں جنوبی افریقہ کو ذرا ایڈوانٹیج ملا بارش کا اور وہ جیت گئے ڈکورتھ لوئس میتھڈ کے تحت, اور ابھی میچ میں ایک اور کامیابی پاکستان کو ملی ہے, 39 پہ ایک کھلاڑی آؤٹ ہو گیا. محسن حسن خان صاحب سے ہمارا رابطہ دوبارہ بحال ہو گیا ہے. محسن صاحب بہت شکریہ آپ کا, آپ نے ہمیں جوائن کیا. ایک تو سیریز کا ڈیسائیڈر فیصلہ کن چل رہا ہے, یقیناً آپ کی خواہش ہوگی پاکستان ٹیسٹ سیریز ہارنے کے بعد یہ ون ڈے سیریز اپنے نام کرے.
جی بالکل یہ خواہش ہے اور کر بھی سکتا ہے, بلکہ میں سمجھتا ہوں اس سے پہلے والے بھی جو ایک دو ون ڈے میچز تھے وہ بھی جیت سکتے ہیں, بیکاز ہماری ون ڈے کی ٹیم کا کمبینیشن بہت مضبوط ہے.
صحیح.
لیکن جہاں پہ اگر آپ کو تھوڑی سی پلیئنگ 11 صحیح نہیں چل رہی ہوگی یا گیم پلان نظر نہیں آئے گا تو وہاں یہ پرابلم ہو جائے گی. ادر وائز یقین کیجیے کہ پیس اٹیک بھی, اسپن اٹیک, بیٹنگ لائن اپ ہماری بڑی لمبی ہو گئی ہے, نمبر 7, 8, 9 تک تو آل راؤنڈرز بھی آ گئے ہیں بیچ میں, تو گیم پلان آئی تھنک اس کی وجہ سے ہمیں تھوڑا سا وہ ہوا ہے, پرابلم ہوا ہے. آئی ہوپ کہ اگر یہ نہیں ہوتا تو آپ یقین کیجیے کہ ہو سکتا ہے اس وقت ہم
لیکن اسپیشلائزڈ بیٹس مینوں کی بہت کمی محسوس ہوتی ہے. آج بھی دیکھا جائے تو 4 بیٹس مینوں کے ساتھ ٹیم کھیل رہی ہے, باقی آل راؤنڈرز ہیں, اور دیکھیں اس میں سے کوئی ایک آدھی کلک کرتا ہے.
دیکھیے دنیا کی کسی بھی ٹیم میں آپ اٹھا کے دیکھیں تو آپ کے پاس 2-3 اسپیشلائزڈ یا 4 بیٹس مین ہوتے ہیں, یہاں پہ بھی آپ کے پاس 3-4 ہیں. اور اب یہ بات دوسری ہے کہ فخر زمان جیسے پلیئر کو اگر یہ سمجھایا جائے کہ تم ایک ہارڈ ہٹنگ پلیئر ہو لیکن ہارڈ ہٹنگ کا مطلب تم سلوگر نہیں ہو, تو یہ چیز بڑی امپورٹنٹ ہوتی ہے. اور اوپننگ اسٹینڈ ہے وہ دوسرا لڑکا ہے امام جو ہے, میں اس سے اس لیے وہ امپریس ہوا ہوں کہ وہ وکٹ بہت کم دیکھا ہے کہ وہ اپنی وکٹ تھرو کرتا ہے.
بالکل,
اور اسپیشلی اوپنرس کو جب ٹاپ 1-4 جو ہوتے ہیں یہ اگر اچھا اسٹارٹ دے دیں ٹیم کو تو پھر آل راؤنڈرز پاکستان ٹیم کے پاس بہت اچھے ہیں. بابر اعظم از آؤٹ اسٹینڈنگ, بہت اچھا پلیئر ہے,
کمٹمنٹ ہے جو ایسے میں, تو موسیٰ صاحب آپ اتفاق کریں گے پلیئر بڑے بھی ہوتے ہیں لیکن اگر کمٹمنٹ نہ ہو تو فائدہ نہیں ہوتا. بابر اعظم کے اندر ایک ہنگر نظر آتی ہے رنز کی, اور ہر میچ میں وہ نئے پیشن کے ساتھ جا کے کھیلتا ہے, وہ یہ نہیں دیکھتا کہ پیچھے میں 3 سینچریاں کر کے آیا ہوں, میں ایزی لے سکتا ہوں اس میچ کو.
بالکل آپ نے ٹھیک فرمایا, اور وہ بالکل پلیئر میں اس میں ہر میچ میں رننگ میں بلکہ نظر آتا ہے کہ لوکنگ فار رنز, وہ پرفارم کرنا چاہتا ہے. اور آپ دیکھیے گا میں نے اس کے لیے آج سے ایک سال پہلے کہا تھا کہ یہ اسٹار ان دا میکنگ ہے, اللہ تعالیٰ اس کو احتیاط رکھے, فٹ رکھے ہر طرح سے. تو آپ دیکھیے گا کہ یہ بہت ہی بڑا اپنا ان شاء اللہ پلیئر پرسن بنے گا. لیکن ریسپانسبلٹی جو آپ نے کہا ہے نا کہ ریسپانسبلٹی اپنے دینا چاہیے کہ میں کس پوزیشن پہ کھیل رہا ہوں. بابر اعظم جب بھی آیا ہے کبھی آپ نے یہ نہیں دیکھا ہوگا, شاید ہی دیکھا ہوگا کہ کوئی وہ ارسپانسبل شاٹ آؤٹ ہوا ہو. تو یہ بہت ضروری ہوتا ہے جو سمجھانا پڑتا ہے, اور اگر نہیں سمجھتے تو پھر ان کو ٹیم سے ہٹا دینا چاہیے. سمپل سی بات یہ ہوتی ہے, یہی جا کے یہی چیز ہوتی ہے جب پلیئر یہ ریئلائز کرتا ہے کہ اگر میں نے رسپانسبلٹی شو نہیں کی تو میں ٹیم سے ہٹا دیا جاؤں گا.
محسن خان صاحب, جیسے آپ نے کہا کہ ٹیم میں ون ڈے کے اندر نسبتاً کمبینیشن بہتر ہے اگر ٹیسٹ سے موازنہ کریں اس کی پرفارمنس سے, سو اس کمبینیشن میں کوئی تھوڑی بہت تبدیلی ہوگی ورلڈ کپ سے پہلے؟ کیا کچھ خاص ذہن میں چل رہا ہے؟ لیکن جو اس وقت عام آدمی کے اور پاکستان کے کرکٹ لور کے ذہن میں سوال ہے وہ کیپٹن کا ہے. سرفراز کی اپنی پرفارمنس کے اوپر بھی چونکہ کوشچنس تھے, پھر اب یہ بین کا سامنا کرنا پڑا, شعیب ملک کے بارے میں کہا جاتا ہے کہ شاید وہ اپنا آخری ایونٹ کھیل رہے ہیں, ایک شارپ آدمی ہے, شارپ کیپٹن ہے, سو کوئی تبدیلی ہو سکتی ہے؟
دیکھیے, اس سے پہلے کوئکلی میں ایک بات کہتا جاؤں کہ ٹیسٹ کرکٹ میں جو ہم تینوں ٹیسٹ میچز ہارے ہیں ڈھائی ڈھائی تین تین دن میں, آپ یقین کیجیے کہ میں ایک چیز پہ دیکھ کے بہت حیران ہوا کہ جب ساری دنیا کو پتا ہے, جو نان کرکٹرز ہیں ان کو بھی پتا ہے کہ آسٹریلیا اور ساؤتھ افریقہ ایسی جگہ ہے کہ جہاں پہ تھوڑا سا ایکسٹرا باؤنس ہوتا ہے, اور ایکسٹرا باؤنس میں ہم تینوں میچز میں یعنی کہ چھ اننگز میں ہمارے بیٹس مین کو پرابلم ہوئی, تو یہ کیوں نہیں ان کو چیز بال چھوڑنا؟ دیکھیے بال چھوڑنا بھی ایک بہت بڑا آرٹ ہے باؤنسر کو, تو جس کی وجہ سے اور ہمارا پیس اٹیک, میں سمجھتا ہوں کہ ہمارا پیس اٹیک اس وقت اثر دنیا میں اگر سب سے اچھا نہیں تو ون آف دا بیسٹ ہے, لیکن دوسرے بیٹس مین آپ دیکھیں وہ دیکھتے ہیں کہ جب یہ تیز باؤنسر کر رہے ہیں تو اس کو ڈٹ بھی کر جاتے ہیں, پھر ایسے دیکھتے ہوئے سو اوور کر جاتے ہیں, ٹی شرٹ جاتے ہیں اپنی باڈی کو لے جا کے, ہاتھ اپنے نیچے لے جاتے ہیں, لیکن ہمارے کم سے کم چھ اننگز میں کم سے اگر میں غلط زیادہ نہیں کہہ رہا ہوں تو 18 یا 20 تو بیٹس مین اس طرح آؤٹ ہوئے کہ باؤنسر کے اوپر. تو یہ چیز ہمیں پتا نہیں, مجھے سمجھ میں نہیں آئی جو یہ پہلے ٹیسٹ میچ سے لے کے آخری ٹیسٹ میچ تک سیم پرابلم رہی. اس میں آنے کے لیے ون ڈے کے لیے جو آپ بات کہہ رہے تھے کہ سرفراز کو اب اٹس ٹو ارلی ٹو سے اینی تھنگ کہ اگر اس پہ بین لگا ہے, میرے حساب سے صحیح بین لگا ہے, میں تو بس یہ دعا کر رہا تھا کہ اس سے زیادہ بین نہ لگ جائے, مطلب اور سختی نہ ہو جائے, لیکن اب یہ بڑا اچھا, میں یہاں ایک بات ضرور کہتا جاؤں کہ پی سی بی نے بہت اچھا ڈیسیشن لیا کہ سرفراز کو واپس بلا لیا, حالانکہ ایک میچ ابھی وہ وہاں کھیل سکتا تھا, بلکہ اس کے لیے بھی پی سی بی کو نہیں بھیجنا چاہیے کسی کی, اس کو ٹوٹل مینٹل ریلیف دیں. اور دیکھیے اس کے اوپر پریشر پڑ رہا ہے, ڈیفیکلٹ ٹور ہے, یو اے ای نے بھی اچھا ٹور نہیں کیا جی, ہارنے کا پریشر اس کے اوپر پڑا تھا, پھر تینوں ٹیسٹ میچ ہار گئے, تو اتنا پریشر تھوڑا سا ریلیف دینا چاہیے ایک کیپٹن کو, ایک یگ لڑکا, یہ بھی نہیں کہ
کوئی, یہ ریلیف تھوڑا لمبا ہو سکتا ہے, ورلڈ کپ تک کا ہو سکتا ہے, یا آپ کو لگتا ہے کہ سرفراز ہی کیپٹنسی کریں گے؟
دیکھیے ابھی تو یہ کیپٹنسی جو ڈیسائڈ کرنا ہے یہ چیئرمین کا ڈومین ہے, یہ چیئرمین جو بہتر سمجھتا ہے وہ یہ کرتے ہیں جو وہ صحیح سمجھیں گے. ہم سے جو ہماری کرکٹ کمیٹی بنائی ہے اگر ہم سے مشورہ لیں گے تو میں اس میں ڈیفینیٹلی اپنا ان پٹ دوں گا, اور وہ دوں گا کہ جو پاکستان ٹیم کے لیے اور پاکستان کرکٹ کے لیے بہتری ہوگی, لیکن ابھی کچھ میں اس بات پہ کچھ نہیں کہنا چاہوں گا
ابھی آپ اس پہ زیادہ بات. تو اور اب یہ تو بہت کم وقت ہے کہ اس کے اندر کچھ زیادہ ایکسپیریمنٹ کیے جائیں ٹیم کے اندر, اس کے کمبینیشن کے اندر, لیکن ون ڈے میں نسبتاً بہتر پرفارم کرتی ہوئی ٹیم میں پھر بھی بہتری کے لیے کیا کچھ آپ سے سجیسٹ کریں گے؟
میں نے جیسے آپ سے کہا کہ اتنا زبردست کمبینیشن ہے کہ اس وقت 2 سے 3 لڑکے باہر ایسے بیٹھتے ہیں کہ جو 11 میں کھیل سکتے ہیں. اب جب آپ کے پاس ایک اتنا جب بنچ آف 11 پلیئرز موجود ہے تو اس کے ساتھ آپ کو اسد بہت اچھی اسٹریٹجی اور گیم پلان دونوں میں, بیٹنگ میں اور بولنگ دونوں میں ہی چاہیے. پیس اٹیک میں کہتا ہوں جیسے میں نے کہا کہ اگر دنیا کا بیسٹ نہیں تو ون آف دا بیسٹ ہے. اسپنرز ہمارے پاس ہیں, 3 سے 4 اسپنر ٹیم میں کھیل رہے ہوتے ہیں, تو جہاں کوئی ٹیم کے اوپر پرابلم ہوتی ہے تو ہمارے پاس پورا مواد موجود ہے
کہ ان کو آپ
بیٹنگ میں ہمارے پاس جان جی. آج دیکھیے اچھی بیٹنگ نہیں کی ہے تو 240 کی ہیں, اس کا مطلب اچھی ہے کہ ہم بیٹنگ,
اور دیکھنا ہے کہ ہم کنٹین کرتے نہیں. محسن صاحب بالکل وقت ختم ہوا پروگرام کا, بہت شکریہ آپ کا, آپ نے بھی جوائن کیا, اجازت دیجیے اس پروگرام ہمارے سدسن کو, خدا حافظ.
اس پروگرام میں جو نقطہ نظر پیش کیے گئے وہ خالصتاً ہمارے مہمان شراکا کے تھے اور وہ وائس آف امریکہ کے موقف یا امریکی حکومت کی پالیسی کی نمائندگی نہیں کرتے۔
ہمارے مہمان ہیں پروفیسر ڈاکٹر اظہر مسعود فاروقی، گورنر امریکن کالج آف کارڈیالوجی پاکستان چیپٹر کراچی سے ہمارے ساتھ ہیں، اور سابق ڈائریکٹر نیشنل انسٹیٹیوٹ آف کارڈیو ویسکولر ڈیزیزز بھی ہیں یہ، اور ڈاکٹر اختر علی بندی شاہ ہیں ہمارے ساتھ، ایسوسیٹ پروفیسر کارڈیالوجی، ڈائریکٹر انٹروینشنل کارڈیالوجی شہید ذوالفقار علی بھٹو یونیورسٹی اسلام آباد سے ہمارے ساتھ ہیں۔ تو گفتگو کا آغاز ڈاکٹر اظہر فاروقی سے کریں گے۔ ڈاکٹر صاحب، یہ کیسے پتہ چلتا ہے کہ کسی کو دل کا دورہ پڑا ہے یعنی ہارٹ اٹیک ہوا ہے؟
ہارٹ اٹیک جو ہے وہ ایک ایسا مرض ہے جو کہ کسی ایک منٹ میں نہیں ہوتا، بلکہ 5-10 سال کم سے کم لگتے ہیں یہ ہماری شریانوں میں رکاوٹیں بنتے۔ یہ تو ہم 3 بڑی شریانوں کی بات کرتے ہیں، اور ان میں جو رکاوٹ یعنی مینلی کئی چیزوں سے ہوتی ہے، مگر ایک اس کا جو مین کمپوننٹ ہے وہ کولیسٹرول ہوتا ہے، اور اس کے جو ایسٹرز کہتے ہیں، تو یہ ان کی وجہ سے جو خون کی بہاؤ میں تنگی پیدا ہوتی ہے وہ کئی سالوں تک خاموش رہتی ہے، کوئی تکلیف نہیں دیتی، اور پھر ایک دن اس تنگی پر ایک دم سے خون جم جاتا ہے۔ وہ ہوتا یہ ہے کہ جو ہمارے شریانوں کے اندر لائننگ ہے وہ بالکل سلک کی طرح ہے، اور اگر کسی وجہ سے وہ لائننگ جو ہے اس میں کوئی خلل آ جائے تو وہاں پر خون کے جو ایلیمنٹس جو کہ بلیڈنگ روکنے کے لیے قدرت نے بنائے ہیں وہ جمع ہونا شروع ہو جاتے ہیں، اور وہ اسی طرح ٹریٹ کرتے ہیں جیسے کہ بلیڈنگ میں یا خون بہنے کو روکنے کا نظام ہوتا ہے، اور وہ وہاں پہ ایک کلاٹ بنتا ہے، اور وہ شریان اس کی جو ایریا سپلائی کا اس کی خون کی سپلائی جو ہے ٹوٹل کٹ جاتی ہے، اسے ہارٹ اٹیک کہتے ہیں۔ تو اس کی پریزنٹیشن جو ہے کئی قسم سے ہوتی ہے، کچھ لوگوں میں بہت منیمم کم تکلیف ہوتی ہے یا ہوتی نہیں ہے، اور کچھ لوگوں میں بڑا شدید قسم کا سینے کے بیچ میں درد ہوتا ہے۔
اور اس کے علاوہ کیا ہوتا ہے، کچھ پسینے چھوٹتے ہیں، کیا گھبراہٹ ہوتی ہے؟
جی بالکل، جب یہ ڈیپینڈ کرتا ہے کہ کتنا بڑا دل کا ایریا ڈیمیج ہوا ہے، اور اگر دل کا خاصا ایریا ڈیمیج ہوا ہے، دل پمپ ہے اور وہ پمپ کی پاور جو ہے وہ سڈنلی ایک دم سے کم ہو جاتی ہے اور خون کی سپلائی جسم کو کم ہوتی ہے تو جسم ریئیکٹ کرتا ہے۔ کچھ لوگوں کو جو ہے وہ پسینے آتے ہیں، بلڈ پریشر لو ہوتا ہے، چکر وغیرہ آتے ہیں، کچھ لوگوں کو متلی پہ طبیعت اور الٹی پہ طبیعت ہوتی ہے۔ تکلیف جو ہے وہ عام طور پر سینے کے بیچ سینٹر میں ہوتی ہے۔ عام لوگوں کا خیال یہ ہے کہ دل الٹی طرف ہے تو لیفٹ سائڈ پہ ہوگی، مگر وہ سینے کے بیچ میں زیادہ تر تکلیف ہوتی ہے۔ وہ سیدھے ہاتھ بھی جا سکتی ہے، الٹے ہاتھ بھی جا سکتی ہے، گلے میں بھی جا سکتی ہے، جبڑے میں بھی جا سکتی ہے، معدے کی طرف بھی جا سکتی ہے، اور کمر کی طرف بھی جا سکتی ہے۔ تو یہ کئی ڈائریکشنز میں پھیل سکتی ہے، اور جیسے میں نے کہا بہت منیمم تکلیف سے لے کر بہت شدید تکلیف تک ہوتی ہے۔
ٹھیک، ڈاکٹر اختر علی بندی شاہ ہمارے ساتھ موجود ہیں۔ ڈاکٹر صاحب، یہ بتائیے گا کہ جب یہ ہو جائے، اگر ہارٹ اٹیک خدا نہ خواستہ کسی کو ہو جائے، تو اسے فوری طور پر کیا کرنا چاہیے؟
سب سے پہلے تو کوشش یہی کرنی چاہیے کہ ہاسپٹل میں پہنچے، کیونکہ ہاسپٹل میں ہی اس کی اچھی طرح سے دیکھ بھال ہو سکتی ہے۔ پہلے ہم جو ڈسپرین وغیرہ ہے اس کو چیو کرنے میں کوئی نقصان نہیں ہے، لیکن جو ہم زبان کے نیچے جو گولی رکھتے ہیں آج کل، اس کے بارے میں ہم یہ کہتے ہیں کہ وہ بہتر یہی ہے کہ وہ ہاسپٹل سیٹنگ میں رکھی جائے تو زیادہ اچھا ہے، کیونکہ اگر خدا نخواستہ بلڈ پریشر زیادہ کم ہوا تو وہ زیادہ مزید کم کر دے گی، اور اس سے ہارٹ کو جو بلڈ سپلائی پہلے ہی کمپرومائز ہے وہ زیادہ خراب ہونے کا خطرہ بھی ہوتا ہے۔ اور ایک خاص قسم کے ہارٹ اٹیک میں جو جس کو ہم رائٹ وینٹرکل انفارکٹ کہتے ہیں، تو اس میں ہمیں تھوڑا سا بلڈ پریشر اوپر رکھنے کی بھی ضرورت ہوتی ہے۔ تو اس لیے ڈسپرین کو چیو کرنا تو بالکل ٹھیک ہے، اچھی بات ہے، اور اگر کولیسٹرول کی دوائی ہے اس کو بھی کھا سکتے ہیں، اور کوشش یہی کرنی چاہیے کہ جلد سے جلد ہاسپٹل پہنچے۔ لیکن اس میں جس کو ہارٹ اٹیک ہو رہا ہو یا ہو گیا ہو، تو اس کو چل کے نہیں جانا چاہیے ہاسپٹل، چلنے پھرنے میں فزیکل ایکٹیویٹی کو اوائڈ کرنا چاہیے, کیونکہ خدا نخواستہ ایک دم سے ہارٹ کے اوپر جو فیلنگ ہارٹ ہے یا جو کمپرومائز ہارٹ ہے اس کے اوپر اسٹریس پڑنے سے خدا نخواستہ کوئی اریتھمیا یا سڈن کارڈیک ڈیتھ کے چانسز بڑھ جاتے ہیں.
ڈاکٹر اختر علی بندشا آپ کا اور ڈاکٹر اظہر مسعود فاروقی صاحب آپ کا میں شکریہ ادا کروں گی, بہت شکریہ.